اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. آج ہم پیج نمبر 25 سے پڑھیں گے، ٹھیک ہے؟ اب تک ہم نے جو پڑھا وہ آپ کے کچھ تو ایک خاکہ سا ذہن میں بن گیا کہ یہ سارا نظام جو ہے، یہ جو ہم پڑھ رہے ہیں، یہ علم حضوری اور علم حصولی کے مابین فرق کرتے ہوئے ہمیں اور آپ کو علم حصولی کی طرزوں سے اٹھا کر علم لدنی اور پھر اس کے بعد علم حضوری تک لے جانے کا ایک پروگرام دیا جا رہا ہے، ٹھیک ہے جی؟ اور اگر ہم نے اس بات کو سمجھ لیا اور جان لیا تو ظاہر ہے کہ یہ ہماری سعادت ہوگی. تو کل جو ہم نے ٹورڈز دی اینڈ بات کا خلاصہ یہ تھا کہ کائنات کو دیکھنے کی دو طرزیں ہیں، ایک یہ کہ آپ صرف دیکھ رہے ہیں اور دوسری یہ کہ جب دیکھتے ہیں، جس بھی چیز کو دیکھتے ہیں، تو اس کی ماہیت تک ذہن جاتا ہے کہ وہ کیسے ہے، کیوں ہیں. تو یہ جو ماہیت تک ذہن لے جانے کی بات ہے، یہ ہے اصل سالک کا، کہ وہ راستہ جسے راہ سلوک کہتے ہیں، یعنی یہ ہمارا ایٹیچیوڈ بدلنا چاہیے. اب یہ جو کائنات کا باطن، باطن کہتے ہیں کس کو کہتے ہیں؟ اب آپ آنکھیں بند کریں تو آپ کہاں ہیں؟ ظاہر ہے باطن میں، ٹھیک ہے نا جی؟ تو یہ جو باطن ہے ہم اپنے انر سیلف کو کہتے ہیں. اب اس کو بڑا مشکل بنا دیا. نہیں، آپ آنکھیں بند کرتے ہیں اور باہر کے ماحول سے آپ اگر ڈس ایسوسیٹ ہو گئے تو آپ جہاں بھی ہیں وہ باطن ہیں. اب کائنات کے باطن کو دیکھنا، یعنی کائنات کن فارمولوں پر قائم ہے، یہ لاشعور میں دیکھنا ہے. یہ تب ہوتا ہے جب آدمی لاشعور میں دیکھ رہا ہو. اور انسان کا لاشعور، شعور نہیں، لاشعور اس بات کو اچھی طرح جانتا ہے کہ کائنات کے ہر ذرے کی شکل و صورت، حرکات اور باطنی حسیات کیا ہیں. کائنات کے ہر ذرے کی شکل و صورت، حرکات اور باطنی حسیات کیا ہیں؟ آپ کہیں گے جی یہ تو بڑا مشکل کام ہے. آ رہا ہے نا ذہن میں؟ میں آپ سے پوچھتا ہوں، آپ کچن میں کام کرتی ہیں، ٹھیک ہے، خواتین یا عام آدمی بھی، وہ کچن میں جاتا ہے، نمک کو دیکھتے ہی کہہ دیتا ہے یہ نمک ہے. یہ کیسے پتا چلا؟ کبھی نہیں غور کیا بھائی. یہ ہمارا لاشعور جانتا ہے کہ یہ کیا ہے. جب نظر پڑتی ہے، حالانکہ کئی چیزیں ہیں جو سفید رنگ کی ہوتی ہیں اور اس کی طرح، کیا نام ہے، نمک کی طرح پاؤڈر فارم میں بھی ہوتی ہیں، لیکن ہم اسے دیکھتے کہتے ہیں یہ نمک، یہ پڑا ہے. غور کریں، سابقہ تجربہ یا علم جی اس کا پتا تھا، پھر اسی جیسا کہیں پہ بھی آپ دیکھتے ہیں تو آپ فوراً جان لیتے ہیں. تو کیا یہ ذرات نہیں ہیں؟ والا حاصل قیاس اس طرح سینکڑوں چیزیں ہیں، لیکن ہم چونکہ توجہ نہیں دیتے. اب یہاں پہ الفاظ دیکھتے ہیں اور ان کو پتہ نہیں کہاں ان کے کیا کیا میننگ لے کے بیٹھ جاتے ہیں. تو ان کی شکل و صورت، پھر حرکات، کس کا کیا اثر ہوگا اور اس کی کیا تاثیر ہوگی، اور پھر اس کی باطنی حسیات کیا ہیں، یعنی اس کے تاثیرات کیا ہیں، تاثیر کیا ہے. کئی لوگ بتاتے ہیں کہ بھئی اس چیز کی یہ تاثیر ہے، اس کی وہ تاثیر ہے. تو یہ سب ہمارا لاشعور اچھی طرح جانتا ہے. یہ جو دنیا کے حکما ہیں، جو جڑی بوٹیوں کے خواص بتاتے ہیں، وہ کیا کر رہے ہیں؟ وہ اپنے لاشعور سے ہی تو وہ آگاہ ہیں. انہوں نے بتایا کہ بھی فلاں جڑی بوٹی جو ہے وہ فلاں مرض میں یا فلاں چیز کی ضرورت کو پورا کر سکتی ہے. بس اتنی سی بات ہے. تو یہ سب لاشعوری انفارمیشنز ہیں، اور یہ علم شعور میں اس لیے نہیں آتا کہ انسانی شعور کو اپنے لاشعور کا مطالعہ کرنا نہیں آتا. اب مطالعہ کہتے ہیں تلا سے لفظ، کوئی چیز ذہن میں تلو ہو، اب ہم الفاظ پڑھ رہے ہیں لیکن کوئی تصویر تلو نہیں ہو رہی تو مطالعہ نہیں ہوا. اگر ہم کوئی چیز مطالعہ کر رہے ہیں تو ہمارے ذہن میں اس کی خد و خال اور اس کی تصویر آئے گی تو مطالعہ ہوا. مثلا آپ جاسوسی ناول پڑھتے تھے، وہ پرانی خبریں ہیں ویسے تو، یا بچے یہ سٹوری بکس پڑھتے ہیں تو ان کے ذہن میں ایک منظر چلتا ہے تو اس کو مطالعہ کہتے ہیں. اگر منظر نہیں چل رہا تو اس کا کیا مطلب ہوا؟ کردار حرکت کرتے نہیں فیل ہو رہے تو اس کا مطلب یو آر ریڈنگ، یو آر ناٹ اسٹڈنگ، ہم خواندگی کر رہے ہیں، اس کا مطالعہ نہیں کر رہے. تو جب تک کسی چیز کی تصویریں واضح نہ ہوں اسی کو کنسیپچوئل کلیئرٹی کہتے ہیں. اگر ہمارے اندر لاشعور کو مطالعہ کرنے کی صلاحیت پیدا ہو جائے، یعنی یہ صلاحیتیں ہمارے اندر اللہ نے رکھی ہوئی ہیں، ہمیں ان کی پریکٹس کرنی ہے، ان کو ابھارنے کی طرف توجہ دینی ہے، تو پھر کائنات کے ہر ذرے کی شکل و صورت، حرکات اور باطنی حسیات کا مطالعہ کرنا آسان ہو جائے گا. دیکھیں ہمارا ذہن ہماری اپنی ذات کی جھنجٹوں اور جھمیلوں میں گھرا ہوا ہے، ہم اپنی ذات کے جھنجٹ سے انفرادی سطح سے ابھر کے جب نوئی سطح پہ آگے آئے گا یہ سارا بیان، کہ نوئی سطح سے ابھر کے ہم کس طرح کائناتی سطح تک جا سکتے ہیں اور پھر کس طرح کائناتی سطح سے ابھر کر کائناتی لاشعور میں داخل ہو سکتے ہیں. تو کائنات کی باطنی حسیات کو مطالعہ کرنے کی صلاحیتوں میں، کیا کائنات کی باطنی صلاحیتوں، حسیات سوری، باطنی حسیات یعنی جو اس کے اندر حواس کام کر رہے ہیں اس کا مطالعہ کرنے کی صلاحیتوں میں پہلی صلاحیت کا نام ہے کشف الجو. کشف کہتے ہیں جاننے کو اور جو کہتے ہیں ندی کو. اب ندی کیوں کہا یہاں پہ؟ کیونکہ اطلاعات کی ایک رو بہ رہی ہے، اس اطلاعات کی رو کو جاننے کی صلاحیت کو پہلی صلاحیت قرار دیا ہے. اب آپ اس کی امپورٹنس دیکھیں. اب اوپر مضمون نگار کی مثال دی جا چکی ہے، اب وہ مضمون نگار کی مثال میں کیا بتایا کہ جب آدمی لکھنے بیٹھتا ہے تو اس کے ذہن میں صرف ایک مبہم سا خیال ہوتا ہے کہ میں اس موضوع پہ لکھوں. جب وہ بیٹھتا ہے تو وہ الفاظ میں ڈھلنا شروع ہو جاتے ہیں خیالات. تو اس میں بتایا گیا ہے کہ مضمون نگار جب مضمون لکھنے بیٹھتا ہے تو مضمون کا مفہوم پہلے مضمون نگار کے لاشعور میں موجود تھا، وہاں سے منتقل ہو کر ذہن تک پہنچا. اب اس میں دیکھیں واشگاہ بتا دیا کہ لاشعور سے ذہن میں منتقل ہوا. جب شعور لاشعور میں موجود مضمون کی طرف متوجہ ہوا، یعنی جب ہمارا ذہن مضمون کی طرف متوجہ ہوا تو مضمون الفاظ کی شکل اختیار کر کے کاغذ پر منتقل ہو گیا. اب روحانی نقطہ نگاہ سے مضمون کا موجود ہونا یہ زمان و مکان میں قید نہیں ہے، یعنی وہ نقطہ جہاں پہ یہ مضمون موجود ہے وہاں زمان اور مکان کچھ نہیں ہے. یعنی یہ مضمون لاشعور میں پہلے سے موجود تھا، خواہ وہ ہزاروں سال پہلے سے موجود ہو یا لکھا جا چکا ہو یا ہزاروں سال بعد لکھا جانے والا ہو. اب اس کی کیا ریزن ہے، کیوں موجود ہے؟ اب ذرا غور کریں، وہ وجہ بتانے لگے کہ اللہ تعالی نے کون کہا تو ازل سے ابد تک جو کچھ جس جس ترتیب کے ساتھ وقوع میں آنا تھا وقوع میں آ گیا، آنا تھا وہ وقوع میں यानी वाक्या हो गया या सामने आ गया या कहीं मौजूद हो गया, यानी अल्लाह ताला के जहन में, अल्लाह ताला के जहन में कायनात से मुतालिक जो प्रोग्राम था, उस प्रोग्राम से मुतालिक जो फार्मूले थे। देखिए यहाँ पे कहीं नहीं कहा कि वो कायनात से मुतालिक कायनात पूरी ऐसे जैसे आज है उस तरह मौजूद थी, नहीं, साफ कह रहे हैं कि कायनात से मुतालिक प्रोग्राम और फिर उस प्रोग्राम से मुतालिक जो फार्मूले थे, जो उसके अज्जाए तरकीबी थे, उन अज्जाए तरकीबी में माजी, हाल, मुस्तकबिल जिस तरह मौजूद थे, वो कौन कहते ही वजूद में आ गए। अब आप देखें इसको, तो ये ऐसे है जैसे आपके जहन में घर बनाने का एक नक्शा है, आपसे ख्वाहिश हुई कि मैं घर बनाऊं, आपके जहन में उसका नक्शा उभरना शुरू हुआ, यानी आपने उसका नक्शे की डिटेल्स तय करना शुरू कर दी, इतने एरिए में होगा, इतने कमरे होंगे, इस तरफ ये उसका रुख होगा, ये उसमें फलांच कमरा होगा, वगैरह वगैरह डिटेल। फिर जूं जूं आप बनाते जाते हैं उसकी डिटेल्स खुलती चली जाती हैं। बिल्कुल इसी तरह कायनाती प्रोग्राम का एक नक्शा वजूद आ गया। यही बात हजूर मुर्शिदे करीम फरमा रहे हैं, कुन कहने के बाद किसी जमाने में भी, लाखों साल पहले या लाखों साल बाद, जो चीज भी मुजाहरे में आएगी वो इस कुन का मजहर होगी जो कुन के बाद वजूद में आ चुका है, वो उस कुन का मजहर होगी, यानी वो कुन जो जब भी कहा गया उसके कहने के बाद जो चीज वजूद में आ चुकी है, अब वो उसका मजहर बन रही है, इजहार हो रहा है। यानी कायनात में कोई ऐसी चीज मौजूद नहीं हो सकती जो पहले से अपना वजूद न रखती हो। अब निस्बते वहदत के तहत एक तर्ज फिक्र का बयान हुआ है, यानी इस बात को समझने और अपने जहन में रासख करने का तरीका क्या है, निस्बते वहदत, इसलिए उसका दोबारा तस्करा हुआ है कि जिस किसी बंदे के यकीन में ये बात रासख हो जाती है कि हम मखलूक हैं और हमारा बनाने वाला अल्लाह है, ऐसा अल्लाह जो यकता है और उसका कोई हम असर नहीं है, तो यकीन रासख हो जाता है कि जो कुछ हो चुका है, जो कुछ मौजूद है या जो कुछ आइंदा होगा, वो सब कुन के बाद का मुजाहरा है। अब इस सारी स्टेटमेंट को हजूर अलैहिस्सलाम की एक हदीस से सपोर्ट किया, जाफुल कलमा बेमा हो व कायम, यानी जाफुल कलम, कलम खुश्क हो गया, बेमा जो कुछ, हो व कायम जो होना था, जो कुन के बाद होना था उसको गोया करने के बाद कलम खुश्क हो गया, यानी कुन से पहले की सारी स्टेजेस कलम है, कलम यानी अल्लाह के इरादे में जो कुछ था, तो कलम लिखकर खुश्क हो गया। अब निस्बते वहदत जब गहरी हो जाती है, जूं जूं गहरी होती जाएगी, जूं जूं आपको एहसास होगा कि मैं सिर्फ मखलूक हूं, तो आपके ऊपर दूसरी बात जो मुनकशिफ होगी वो ये है कि किसी बात को सही समझने के लिए और उसकी तह तक पहुंचने के लिए इंसान का गैर जानेबदार होना जरूरी है। अब अगर गैर जानेबदार, आगे देखें क्या लफ्ज लिखा है, न्यूट्रल, जहन नहीं होगा तो मानी पहनाने में मसलहतें शामिल हो जाएंगी। अब इस जुमले को बहुत तवज्जो से समझें कि गैर जानेबदार से क्या मुराद है। अब हम लोग कहते हैं अच्छा बुरा, भाई अच्छा बुरा कहना ही तो गैर जानेबदारी है, यही तो हम मानी पहना रहे हैं। बहरहाल हजूर देखें क्या फरमा रहे हैं कि हर शख्स को दो तर्ज फिक्र हासिल हैं, या एक ही तर्ज फिक्र के दो जाविये हासिल हैं। एक जाविया ये है कि आदमी अपनी जात से अलग होकर सोचता है, और दूसरा जाविया ये है कि आदमी अपनी जात को सामने रख कर गौर व फिक्र करता है। यानी एक अपनी जात के हवाले से सोचता है और दूसरा बीच में से अपनी जात को निगेट करके इस तरह से सोचता है, यानी अपनी जात के हवाले से नहीं सोचता। बस इस चीज को हजूर ने बता दिया कि ये है न्यूट्रल होना, ये नहीं कि सोचना ही नहीं। जो बंदा अपनी जात को सामने रखकर तजस्सुस करता है या किसी मसले को गहराई में समझने की कोशिश करता है तो उसके ऊपर हकायक मुनकशिफ नहीं होते, और जो बंदा अपनी जात से मावरा होकर यानी गैर जानिबदार होकर किसी मसला की हकीकत को तलाश करता है तो उसके ऊपर हकायक मुनकशिफ हो जाते हैं। यहां से एक बारीक नुक्ता समझ लें कि हमें दुनिया में असल में मसाइल ही को शूट करना है, मसाइल ही को तो हल करना है। अगर हम अपने मसले नहीं हल कर पा रहे, हम किसी के क्या मसले हल करेंगे? और अगर हम किसी मसले को हल नहीं कर पा रहे तो इसका मतलब है कि हम मामलात की तफहीम से आजिज हैं, मामलात को दुरुस्त तौर पे समझने से कासिर हैं। क्यों? क्योंकि हम अपनी जात के हवालों से सोचते हैं और नतीजा हम पे हकायक मुनकशिफ नहीं होते। तो ये बातें देखे ना, जब समझ में आएंगी तो पहले हमारी दुनिया दुरुस्त होगी। अगर हम ये समझें कि ये तो यहाँ किताब में लिखी हुई बातें हैं, इनका हमारे मुआशरती निज़ाम पे तो क्या असर है? नहीं, बहुत असर है। जूं जूं आपकी तर्ज फिक्र दुरुस्त होती जाएगी, आप एक इम्पार्शल और न्यूट्रल थिंकिंग के हामिल होते जाएंगे, जूं जूं आपके कॉन्सेप्ट्स क्लियर होते चले जाएंगे, तो मुझे बताएं क्या होगा? होगा ये कि आप बेहतर फैसला कर सकेंगे। जब आप बेहतर फैसले कर सकेंगे तो आप दुरुस्त बात का इंतखाब कर सकेंगे। इंतखाब क्या होता है? फैसला, कि ये चीज़ अच्छी है, ये चीज़ बेहतर है, ये अच्छी से भी बेहतर है। तो इसलिए उसके ऊपर जूं जूं वो बेहतर से बेहतर, बेहतर से बेहतर चुनता चला जाएगा, जाहिर है कि वो बेहतरीन तक पहुंचेगा। और यही तो कहा कि नानो अकरबो मिन हबलिल वरीद, और हबले वरीद कहते ही सिफत इम्तियाज को, यानी हमारे अंदर जो तमीज करने की सलाहियत है उसी को हजूर मुर्शिद करीम ने यह बात बताई है। अब मुझे किताब का याद नहीं आ रहा कि किस में लिखी है, तो उसमें फरमाया कि सिफत इम्तियाज जो है ये इंसान की वो सलाहियत है जिसकी वजह से वो बेहतर चीज को चूज कर सकता है। तमीज है ना, तो नस्बत वहदत के तहत। अब इस नस्बत का एक और फायदा सुन लें कि दुनिया में मौजूद यानी अल्लाह क्या को खालिक मानना, नस्बत वहदत जब लफ्ज आएगा आपके जहन में अल्लाह के खालिक होने और अपने मखलूक होने का एहसास उजागर होना चाहिए, ये पहली नस्बत है। तो ये क्या करती है कि दुनिया में मौजूद हर फर्द को ये सलाहियत वदियत की गई है। यानी क्या सलाहियत? दुरुस्त फैसले करने की। देखे ना आगे आ रहा है, ताकि कोई फर्द, कोई ग्रोह, कोई तबका, कोई कौम और किसी भी मजहब व मिल्लत का आदमी मामलात की तफहीम, मामलात की समझ, मामलात की दुरुस्त समझ को आदमी मामलात की तफहीम और सही फैसलों से इस्तफादा कर सके। यानी ये اللہ نے اپنی مخلوق میں انسان کو یہ صلاحیت ہر فرد کو ودیت کی ہے، ودیت میں نے عطا کی ہے، یعنی اس کے اندر منتقل کر دی ہے، اس کو اس کے اندر انسٹال کر دی گئی ہے۔ اب یہاں پہ میں تھوڑی سی اجازت چاہوں گا کہ یہ غیر جانبدار کا لفظ جو ہے ذرا اس کو تھوڑا وضاحت کر دوں۔ حضور قلندر باب اولیاء نے ایک لفظ لکھا ہے جہاں پہ یہ لوح قلم میں یہ غیر جانبدار کا انہوں نے تذکرہ کیا ہے، انہوں نے فرمایا کہ عدالت کا طرز فکر، عدالت کا ذہن، اب اس کو سمجھیں، انہوں نے غیر جانبدار کے ساتھ لفظ عدالت استعمال کیا۔ عدالت کیا کرتی ہے، جج کیا کرتا ہے، غور کریں، جج مدعی اور مدعا علیہ دونوں کی بات تحمل سے سنتا ہے، سوال پوچھتا ہے اور اس کی نظر کسی فریق پہ نہیں ہوتی، اپنی ذات کے حوالوں سے نہیں ہوتی کہ کون صحیح کہہ رہا ہے کون غلط کہہ رہا ہے، وہ فیصلہ نہیں کرتا، وہ اس کا ذہن قانون میں لگا ہوتا ہے کہ قانونی طور پہ کون بندہ کیا کہہ رہا ہے، کیا وہ قانونی طور پہ اس کا رائٹ بنتا ہے یا نہیں بنتا، یہ ہے عدالت۔ تو جب بندوں کا ذہن اللہ کو خالق ماننے کے بعد یہ سوچنے میں لگا رہے گا کہ اللہ کیا چاہتا ہے، اللہ کا کیا ڈکٹم ہے، اللہ کیا کہنا چاہتا ہے، ڈکٹم یعنی اس کا کیا حکم ہے، اس نے کیا یارڈ سٹک طے کیے ہیں، یاد رکھیں قانون کسے کہتے ہیں، قانون ہمارے ہاں قواعد و ضوابط اور رولز اینڈ ریگولیشن، ان سب کی بھرمار کا نام ہے قانون، لیکن اصل بات کیا ہے کہ بھی بڑے کی مرضی کا نام ہے قانون۔ اب آپ کے گھر میں جو بھی صاحب بڑے ہیں، آپ خود بڑے ہیں یا آپ کے والد صاحب ہیں، انہوں نے فیصلہ کر دیا بھی وہ فلاں صاحب نہیں آئیں گے، قانون بن گیا کہ نہیں، آ کے دکھائیں وہ غلط ہو جائے گا سب۔ تو اسی طرح یہ ہے اللہ نے جو کہہ دیا وہ قانون ہے۔ تو یہ ہے سارا نظام کہ اگر ہمیں کوئی بھی نسبت اپنانی ہے تو پہلے ہمیں صفت تمیز، حبل الورید، نحنو اقربو، اللہ کی قربت حاصل ہوتی جائے گی اگر ہم اپنے صفت تمیز حبل الورید کا استعمال کریں گے، اور پھر نسبت وحدت کے تحت جب ہمیں یہ احساس رہے گا کہ میں مخلوق ہوں، تو آپ کو اپنی بے بسی کا اور اللہ کی طاقتوں کا اور پھر یہ کہ اس کے ساتھ کنیکشن کا احساس کم ہوگا یا زیادہ ہوتا جائے گا۔ میرا کہنا تو یہی ہے کہ یہ سب باتیں جو ہیں آپ کا اللہ کے ساتھ تعلق جو ہے اس کو بڑھاتی چلی جائیں گی۔ یہاں پہ آپ کا دوسرا لیکچر ماشاءاللہ پورا ہو گیا جی، یعنی کہ اس کتاب کا، سوری۔ تو یہ رویا کی صلاحیتوں میں کیا بات آئی کہ کشف الماج، کشف الجو جو ہے وہ ایک صلاحیت ہے اور اس کا تعلق جو ہے حضور مرشد کریم نے کس چیز سے جوڑا کہ اسے پہلا خیال یہ آتا ہے کہ یہ جو دھار بہ رہی ہے اطلاعات کی، یہ کہاں سے کس طرف بہ رہی ہے، ظاہر ہے وہ خالق سے مخلوق کی طرف بہ رہی ہے، اس لیے اس کو کشف الجو کہا گیا۔ اور پھر یہ جب احساس ہو جاتا ہے تو بندے کو ایک نسبت حاصل ہو جاتی ہے، اس نسبت کا نام ہے نسبت وحدت۔ اور اسی میں پھر نسبت کی وجہ سے وہ دوسری مخلوقات کو بھی سمجھتا ہے۔ ہاں اس میں ایک ضروری چیز رہ گئی تھی، وہ ہے پیج نمبر 26 پہ ایک ڈائیگرام بنا ہوا ہے، اس ڈائیگرام میں اوپر ہیڈنگ دی گئی ہے ذات صفات اور کائنات۔ دوبارہ دیکھیں، ذات یعنی اللہ کی ایک ذات ہے، ذات نے کچھ صفات اپنائی ہیں، یہ آگے آئیں گے ساری تشریحات، اور ان صفات نے اپنا ڈسپلے کیا ہے، اپنے آپ کا اظہار کیا ہے، تو جو چیز بنی ہے وہ ہے کائنات، ٹھیک۔ अब इसमें देखें एक नुक्ता है, उस नुक्ते से रोशनी की श्वाएं निकल कर देखें, एक बड़े दायरे पे डिस्प्ले हो रही है, नुक्ते के ऊपर लिखा हुआ है इल्मुल कलम, और फिर इसी को लिखा है तजल्लिये जात का इल्म, और बड़े दायरे पे जहां पे इस नुक्ते के अंदर से निकलने वाली श्वाएं डिस्प्ले हो रही है उसे आलम खल्क का है, उसके नीचे लिखा है आलम नूर, यानी इस नुक्ते से निकलने वाली सारी श्वाएं, ये जो बीम सी बन रही है वो क्या है, उसे नूर का आलम कहा है, और इस नुक्ते के नीचे लिखा है इस्माइल आहिया, 11,500 फ्रीक्वेंसियां, इसी को तजल्लिये सिफात का आलम कहा है, और इसी को इल्म लौह का, यानी नुक्ते की दो सतह हैं, एक ऊपर की सतह एक नीचे की सतह, ठीक हो गया जी। तो इस पे आप गौर कीजिए और इसको तवज्जो से देखें, और इसको समझने में जितना जोर लगा सकें या कम से कम इसको जहन में बनाएं। देखें ना, एक जात है, जैसे हम में से हर फर्द अल्लाह की तजल्लिये जात का एक नुक्ता है, ठीक है, इस नुक्ते को लें, तो ये सिफात हैं हमारे अंदर, कुछ प्रॉपर्टीज हैं, कुछ क्वालिटीज हैं, वो डिस्प्ले होती हैं, वो क्वालिटीज और प्रॉपर्टीज जिस सतह पे डिस्प्ले हो रही हैं उसे आलम में खल्क कहा है, और जहां से वो गुजर रही हैं उसी को नूर का आलम कहा है, और जो उनकी वो जो नुक्ता है उसकी दो सतहें हैं, ऊपर की सतह इल्मुल कलम है और उसी को तजल्लिये जात का इल्म कहा है, जात इससे भी ऊपर है, और इससे निचली सतह जो है उसी को इस्माइलिया कहा है, या ये तजल्लिये सिफात का आलम है, उसे ऊपर वाली सतह को इल्मुल कलम कहा है और नीचे वाली सतह को इल्मे लौह कहा है, और नीचे एक इक्वेशन लिखी हुई है, इक्वेशन बड़ी इंटरेस्टिंग है, इल्म जमा अमर इज इक्वल टू कायनात, इल्म जमा अमर, अमर का क्या मतलब है, हमारे यहां इसका तर्जमा किया जाता है हुक्म, हालांकि इल्म काम करने के बारे में फिक्र, देखे ना हुक्म कैसे दिया जाता है, कि कुछ ख्यालात होते हैं जिनको डिस्प्ले करवाना होता है, लिहाजा हम इस वजह से काम के लिए की जाने वाली बात को हुक्म का लफ्ज उर्दू में इस्तेमाल करते हैं, अरबी में ये अमर काम, तो इल्म जमा काम मिलकर क्या बना, भैया आप इल्म के साथ कुछ काम कर रहे हैं तो क्या चीज कोई वजूद में आएगी ना चीज, उसका नाम है कायनात, यानी कुन कहने के नतीजे में मुजाहिरा हुआ, यानी कुन इल्म और अमर का मजमुआ हुआ, कुन इल्म और अमर का मजमुआ हुआ, और उसकी सनद में आपसे अर्ज कर देता हूँ, इन्नमा अमरहू इज़ा इरादा शैन, इन्नमा अमरहू इज़ा इरादा शैन अन यकूल लहू कुन फयकून, यानी कुन कहने पे उसका मुजाहरा तो होगा, फयकून पस वो हो गया। तो ये चंद नुकात जो हैं वो आज हमने मुतालिया किए, ये जो जुमला है कि कहाँ एक अल्लाह है एक उसकी मखलूक है, ठीक है, ये सारा निज़ाम ज़ात और सिफात और कायनात कहलाता है, यानी अल्लाह की ज़ात है वो, उसने सिफत खलकियत को, उसने सिफत बसारत को, उसने सिफत समात को, उसने सिफत मुहीत को और दीगर सिफात को अपनाया, अब एक सिफत मुसव्विरी भी है, इन सारी सिफात का डिस्प्ले जो भी है वो कायनात है। ये तीन लफ्ज याद रखें, वो हमने पीछे भी तीन लफ्ज पढ़े थे, आपको याद आ गया, वो तीन लफ्ज तजल्ली नूर और रोशनी थे, یہاں پہ وہی تین لفظ اور اوپر کے دائرے میں یا اچھے بہتر اینگل سے دکھانے کے لیے بتا دیا کہ یہ ذات ہے، صفات ہیں اور کائنات ہیں. چاہے یہ ذات اللہ کی ہو تو وہ ایک اور لیول پہ ڈسکشن ہوگی یا ڈسکس ہوگا، یا ہم اس کو اس لیول پہ سمجھیں گے. اور جب یہ ذات انسان میں منتقل ہوگی تو پھر یہ انسانی ذات اور اس کی صفات کے ساتھ وہ جو کچھ ڈسپلے کرے گا یہ اس کی اپنی کائنات ہوگی. ٹھیک ہے جی، کافی ہے یہ. اگر زندگی رہی تو کل ہم انشاءاللہ تیسرے لیکچر کا آغاز کریں گے. اللہ آپ کو خوش رکھے. میں آپ کے اس ذوق و شوق سے، اس محبت سے یہ سب سماعت فرمانے کا شکر گزار ہوں. اللہ آپ کو بہت خوش رکھے. تھینک یو. وعلیکم السلام. اللہ حافظ.